नमस्कार। दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा यहाँलाई हार्दिक स्वागत गर्दछौं। प्राविधिक साथी शंकर भण्डारी र म श्रीया नेपाल। आज मिति 2082 साल पुस 29 गते मंगलबार, माघ कृष्ण पक्ष दशमी तिथि। तदनुसार जनवरी 13 तारीक सन् 2026 नेपाल सम्बत 1146। आज राजधानीबाट प्रकाशित विभिन्न दैनिक पत्र पत्रिकामा फरक फरक शीर्षकमा खबरहरू छापिएका छन्। कारोबार दैनिकको अग्रपृष्ठको खबरबाट कार्यक्रमको शुरूआत गर्दैछौ। छोई नसक्नु भयो सीजनकै हरियो तरकारी शीर्षकमा कारोबार दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। चालू आर्थिक वर्षमा राष्ट्र बैंकले मुद्रास्फीति 2% पनि नपुगेको तथ्याङ्क देखाएका बेला दैनिक उपभोग्य तरकारीको भाव भने छोई नसक्नु भएको छ। बैंकले केही दिन अगाडि सार्वजनिक गरेको 5 महिना अर्थात मंगिरको औसत मुद्रास्फीति 1.55% छ। अघिल्लो वर्ष औसत मुद्रास्फीति 4.89% थियो। अन्य वस्तुलाई छोडेर तरकारी उपसमूहलाई मात्र हेर्दा पनि बैंकले मुद्रास्फीति धेरै रहेको देखाएको छैन। यो उपसमूहमा वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक 8.54% मात्र बढ़ेको भनिएको छ। हुन त यो मंगिरको तथ्याङ्क हो, तर पनि बैंकको तथ्याङ्क र बजार मूल्यमा एकरूपता देखिँदैन। अहिले सीजनकै तरकारी काउली, बन्दा, गोलभेडा, मूला, साग लगायतको मूल्य चर्को छ। तरकारीको मूल्य अत्यधिक महँगो हुँदा सर्वसाधारणलाई भान्सा चलाउन समेत मुस्किल परेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्याङ्क अनुसार अहिले सीजनको काउली नै सबैभन्दा बढ़ी महँगो बनेको छ। समितिका अनुसार पुस 27 काउलीको प्रति किलो थोक मूल्य 93.75 रूपियाँ छ। यो मूल्य गत वर्षको यही बेलासँग तुलना गर्दा 430.56% बढ़ी हो। गत वर्ष पुस 27 काउली प्रति किलो 17.76 रूपियाँ कारोबार भएको थियो। समितिका अनुसार काउलीसँगै गत वर्षभन्दा यो वर्ष अधिकांश हरियो तरकारीको मूल्य झण्डै 6 गुणाले बढ़ेको छ। छोई नसक्नु भयो सीजनकै हरियो तरकारी कारोबार दैनिकको अग्रपृष्ठको खबर हो। जलवायु परिवर्तनको विश्वव्यापी साझेदारीका विभिन्न कार्यक्रम तथा संस्थाबाट अमेरिकाले हात झिकेसँगै नेपाल लगायत अति कम विकसित तथा विकासशील मुलुकको जलवायु अनुकूलन, न्यूनीकरण तथा हरित विकासका प्रयास प्रभावित हुने देखिएको छ। विश्वका सबै मुलुक हरित अर्थतन्त्रको विकासतिर अग्रसर भएका बेला सामूहिक प्रयासबाट अमेरिकाको बहिर्गमनले अन्योल सृजना गरेको छ। अमेरिकाको उक्त कदमप्रति संयुक्त राष्ट्रसंघ लगायत संघीय संघ संस्थाले खेद व्यक्त गरेका छन्। अमेरिकी सरकारले संयुक्त राष्ट्रसंघ लगायत जलवायु परिवर्तन सम्बन्धी काम गर्ने 66 संस्थासँगको सामूहिक साझेदारीबाट 2 दिन अघि हात छिकेको हो। अमेरिकाको उक्त कदमप्रति संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले खेद प्रकट गर्नुभएको छ। उहाँले खेद वक्तव्यमा भन्नुभएको छ, महासभाले अनुमोदन गरे अनुसार संयुक्त राष्ट्रसंघको नियमित बजेट र शान्ति स्थापना बजेटमा मूल्यांकन गरिएको योगदान संयुक्त राज्य अमेरिका सहित सबै सदस्य राष्ट्रका लागि संयुक्त राष्ट्रसंघको बड़ापत्र अन्तर्गत कानूनी दायित्व हो भन्नेमा हामीले निरन्तर जोड़ दिएका छौं। उहाँले संयुक्त राष्ट्रसंघका संस्थाले सदस्य राष्ट्रले दिएको आफ्नो जनादेशको कार्यान्वयनलाई निरन्तरता दिने पनि प्रस्ट्याउनु भएको छ। साथै संघमा निर्भर सदस्य मुलुकलाई सहयोग प्रदान गर्ने संयुक्त राष्ट्रसंघको जिम्मेवारी रहेको र त्यसबाट विमुख नहुने प्रतिबद्धता पनि उहाँले प्रकट गर्नुभएको छ। अमेरिका कुनै पनि अन्तर्राष्ट्रिय महासन्धिमा हुनु वा नहुनु उसको आन्तरिक विषय भएको वन तथा वातावरण मन्त्रालयका सहसचिव डाक्टर महेश्वर ढकाल औल्याउनुहुन्छ। उहाँले भन्नुभयो, तर जलवायु परिवर्तनका सवालमा सबै मिलेर काम गर्ने पवित्र उद्देश्य थियो र त्यसमा सबैको भूमिका महत्वपूर्ण रहन्छ नै। जलवायु न्यायमा सामूहिक प्रयास, अमेरिकी बहिर्गमनले थप यो चुनौती, गोर्खापत्र दैनिकले खबर छापेको छ। फास्ट ट्र्याककै जटिल मध्येको पुल तयार शीर्षकमा नयाँ पत्रिका दैनिकले खबर बनाएको छ। अग्रपृष्ठमा बहुप्रतीक्षित काठमाण्डु निजगढ़ द्रुत मार्ग फास्ट ट्र्याक अन्तर्गत सबैभन्दा अग्लो पुल तयार भएको छ। मकवानपुरको लेन डाँडा क्षेत्रमा 82 मिटर उचाइ र 349 मिटर लम्बाई रहेको पुल निर्माण भएको हो। फास्ट ट्र्याक निर्माण गरिरहेको सेनाका अनुसार यो पुल एसियाकै जटिल मध्येको हो। सेनाका सूचना अधिकारी सहायक रथी राजाराम बस्नेतले फास्ट ट्र्याक अन्तर्गतको सबैभन्दा अग्लो पुलको निर्माण कार्य पूर्ण रूपमा सम्पन्न हुने चरणमा पुगेको र केही दिनमै उद्घाटन गरिने बताउनुभयो। फास्ट ट्र्याक अन्तर्गत सबैभन्दा अग्लो पुल करीब तयार भएको छ। निर्माणमा संलग्न गाड़ीहरू अहिले सोही पुलमाथि गुड्न थालेका छन्। अबको केही दिनभित्रै उद्घाटन गर्ने योजना छ। फास्ट ट्र्याककै जटिल मध्येको पुल तयार। 70.97 किलोमिटर फास्ट ट्र्याकमा रहने 89 पुल मध्ये मकवानपुरको लेन डाँडामा बनेको यो सहित 9 सम्पन्न। नयाँ पत्रिका दैनिकले खबर बनाएको छ। न्यालम खासाको डडेलो नियन्त्रणमा नआउँदा तातोपानी नाका ठप्प भएको प्रसंगलाई कान्तिपुर दैनिकले खबर बनाएको छ। चीनको न्यालम र खासा क्षेत्रको सीमावर्ती वन क्षेत्रमा भीषण आगलागी भएपछि सोमबारदेखि नेपाल चीन उत्तरी व्यापारिक नाका तातोपानी पूर्ण रूपमा बन्द भएको छ। न्यालम र खासाको मध्यभाग सहित छोबिन क्षेत्रमा आइतबार राति शुरू भएको आगलागी नियन्त्रणमा नआउँदा सोमबारबाट चिनिया प्रशासनले नाका सञ्चालन गर्ने अवस्था नरहेको जानकारी दिएको सिन्धुपाल्चोकका प्रमुख जिल्लाधिकारी रामकृष्ण अधिकारीले बताउनुभयो। ठूलो जंगली इलाकामा लागेको भीषण डडेलो अझै नियन्त्रणमा आउन नसक्दा नाका बन्द भएको छ। हेलिकप्टर प्रयोग गरेर आगो निभाउने प्रयास भइरहेको चिनिया पक्षबाट खबर छ। अधिकारीले भन्नुभयो आगलागीको प्रभावले नाका पारीको सम्पूर्ण संचार सेवा समेत प्रभावित भएको चिनिया सुरक्षाकर्मीलाई उद्धृत गर्दै अधिकारीले बताउनुभयो। आगो नियन्त्रित अवस्थामा रहेकाले नाकासँग जोड़िएको नेपालको माथिल्लो डाँडा क्षेत्र तथा खरानी पोखरी आसपासमा समेत फैलिन सक्ने जोखिम रहेको जनाइएको छ। न्यालम खासाको डडेलो नियन्त्रणमा नआउँदा तातोपानी नाका ठप्प कान्तिपुर दैनिकको खबर हो। माघे संक्रान्तिमा माग र खपत बढ़ी हुने कन्दमूल तरूल पीड़ालु र सहरखण्डको आपूर्ति र मूल्य गत वर्षको भन्दा बढ़ेको छ। उपत्यका बजारमा ती कन्दमूलको आपूर्ति बढ़े पनि माग धेरै भएकाले मूल्य घटेको हो। कालीमाटी फलफूल तथा तरकारी बजार समितिका अनुसार तरूलको मूल्य न्यूनतम 60 रूपियाँदेखि अधिकतम 250 रूपियाँ थोक मूल्यमा कारोबार भएको छ। जबकि गत वर्ष सोही अवधिमा तरूलको न्यूनतम मूल्य 55 रूपियाँ र अधिकतम 200 रूपियाँ थोकमा थियो। समितिका सूचना अधिकारी विनय श्रेष्ठले यसपटक कारोबार भएको तरूलमा सबैभन्दा सस्तो सिमल तरूल प्रति केजी 60 रूपियाँ र सबैभन्दा महँगो वन तरूल प्रति केजी 250 रूपियाँ थोकमा किनबेच भएको जानकारी दिनुभयो। तरूल तुलनात्मक रूपमा विषादी रहित हुने जस्तो सुकै रोगी र निरोगी सबैले उपभोग गर्न मिल्ने भएकाले पछिल्लो समयमा यसको माग बढ़दै गएको उहाँले बताउनुभयो। उहाँका अनुसार हात्तीपाईले तरूल प्रति केजी 80 रूपियाँ, आकाशे तरूल प्रति केजी 120 रूपियाँ, घर तरूल प्रति केजी 60 रूपियाँ, पत्ताले तरूल प्रति केजी 130 रूपियाँ, मोडे तरूल प्रति केजी 70 रूपियाँ, इस्कुसको जरा प्रति केजी 200 रूपियाँ थोकमा कारोबार भएको छ। कन्दमूलको आपूर्ति र मूल्य दुवै बढ़्यो। यो खबर गोर्खापत्र दैनिकले छापेको हो। तपाईँ यति बेला दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन र सन्देश।
फाइबर इन्टरनेट नेपाल टेलिकमको प्याक, इन्टरनेट टिभी टेलिफोन डेटा एकै साथ,
घरमा टिभी हेर्नुहोस् या इन्टरनेट चलाउनुहोस्, फोन गर्नुहोस्, डेटा चलाउनुहोस्, सजिलो छ एकै साथ।
फाइबर इन्टरनेट तीव्र गतिको संसार, टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा, नेपाल टेलिकमको फाइबर इन्टरनेट। नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
कार्यक्रममा पुनः स्वागत छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका बाँकी खबरहरू। मोगलिन आबु खैरेनीको समानान्तर सड़क रेखांकन स्वीकृत शीर्षकमा नागरिक दैनिकले खबर बनाएको छ। गण्डकी प्रदेशको मुख्य प्रवेशद्वार पृथ्वी राजमार्ग अन्तर्गत मुगलिन पोखरा सड़क विस्तारको काम भइरहेको छ। मुगलिन पोखराको पूर्वी खण्ड अन्तर्गत आबु खैरिनी मुगलिन खण्डमा समानान्तर सड़क निर्माणका लागि रेखांकन स्वीकृत भएको हो। सरकारले मुगलिन पोखरा सड़क अन्तर्गत आबु खैरिनी मुगलिन खण्डमा त्रिशुली नदीको पारीपट्टि समानान्तर नयाँ सड़क खोल्ने स्वीकृति दिएको जानकारी आयोजना निर्देशनालयका आयोजना निर्देशक चुडाराज ढकालले जानकारी दिनुभयो। मुगलिनबाट आबु खैरिनीसम्म हालको राजमार्गको आधारमा समानान्तर सड़क बन्ने भएको हो। मुगलिन बजारको पारीपट्टि त्रिशुली किनारमा गोर्खातर्फ सड़कको रेखांकन गरिएको सूचना राजपत्रमा प्रकाशित भइसकेको छ। उहाँले भन्नुभयो, मुगलिन आबु खैरिनीको समानान्तर सड़क रेखांकन स्वीकृत। नागरिक दैनिकबाट यो खबर लिएका हौं। बाँकेको राप्ती सोनारी गाउँपालिका दुई मधुईका उदयराम पुनले कालिज पालनबाट राम्रो आमदानी गर्नुभएको छ। उहाँले वार्षिक 30 लाख रूपियाँ भन्दा बढ़ीको कारोबार गरेर गाउँमै बसेर पनि विदेशभन्दा धेरै पैसा कमाउन सकिने उदाहरण प्रस्तुत गर्नुभएको छ। 5 वर्ष अघि 200 वटा कालिजबाट व्यवसाय शुरू गरेका पुलसँग अहिले 1500 भन्दा बढ़ी कालिज छन्। उहाँले गत वर्ष करिब 30 लाख रूपियाँको कारोबार गरेको जनाउँदै यस वर्ष सो वृद्धि भएर 35 देखि 40 लाख रूपियाँसम्मको कारोबार हुने आशा गरिएको उहाँले बताउनुभयो। पटक पटक विदेश जान खोज्दा दलालको ठगी र रकम अभावले जान नसकेपछि वैदेशिक रोजगारीको विकल्प खोज्दै गाउँमै कालिज पालन व्यवसाय शुरू गर्नुभएका पुनले कालिज पालनबाट सोचेभन्दा राम्रो आमदानी भइरहेको बताउनुभयो। उहाँका अनुसार कालिजको माग अत्यधिक रहेको हुँदा माग बढ़ेसँगै उत्पादन पनि बढ़ाउँदै लगिएको छ। व्यवसायको शुरूआत चरणमा निकै समस्या झेल्नु परेको पुनको अनुभव छ। पहिलो पटक दाङबाट 200 चल्ला मध्ये 150 भन्दा बढ़ी मरेपछि पनि हिम्मत नहारेर सिक्दै अघि बढ़ेर यहाँसम्म पुगेको उहाँको भनाई छ। कालिज पालनबाट आकर्षक आमदानी गोर्खापत्र दैनिकको प्रसंग हो यो। अत्यधिक चिसोका कारण मुस्ताङका तालमा पानी बरफमा परिणत भएको छ। जिल्लाको घरपझोङ गाउँपालिका 5 मा अवस्थित आकर्षक र नयाँ पर्यटकीय गन्तव्यका रूपमा रहेको क्षमा ताल जमेर बरफ भएको छ। समुद्री सतहदेखि 3750 मिटर उचाइमा निलगिरी हिमालको फेदीमा हिमाल जस्तै स्वच्छन्द निलो रंगमा देखिने ताल अहिले पानी जमेर सेतामे भएको छ। नेपाली सेनाको कैसाङ क्याम्प हुँदै ठिनी कैसाङ सड़कबाट करिब 1 घण्टाको पैदल यात्रापछि त्यस तालमा सजिलै पुगिन्छ। सदरमुकाम जोमसोमबाट करिब 1.5 घण्टाको सवारी साधन र पैदल यात्रापछि पनि त्यहाँ पुग्न सकिने घरपझोङ गाउँपालिका अध्यक्ष मोहन सिंह लालचन्दले बताउनुभयो। तल्लो मुस्ताङ क्षेत्र घुमेर फर्किने स्वदेशी तथा विदेशी पर्यटकलाई हिमालको काखमै रहेको क्षमा तालमा पुगेर दृश्यावलोकन गर्न सहज हुने गरी पूर्वाधार विस्तार सहित प्रचार प्रसार गरिएको उहाँले बताउनुभयो। तालको पानी जमेर बरफ मुक्तिनाथको प्रसंगलाई गोर्खापत्र दैनिकले छापेको छ। नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन पार्टीसँगै देश बदल्ने संकल्प शीर्षकमा गोर्खापत्र दैनिकले अग्रपृष्ठमा प्राथमिकता दिँदै खबर छापेको छ। नेपाली कांग्रेसको विशेष महाधिवेशनमा समसामयिक राजनीतिक प्रस्ताव र सांगठनिक प्रतिवेदन पेश गरिएको छ। महामन्त्री गगन कुमार थापाले समसामयिक राजनीतिक प्रतिवेदन र महामन्त्री विश्व प्रकाश शर्माले सांगठनिक सुधार सहितको प्रतिवेदन सोमबार पेश गर्नुभएको हो। महामन्त्रीद्वयको प्रतिवेदनमाथि मंगलबार समूहगत छलफल हुनेछ। बन्द सत्रमा विधान संशोधन नीति र नेतृत्व शासकीय सुधारसँगै समसामयिक राजनीतिक सन्दर्भमा विमर्श हुनेछ। जेन्जी आन्दोलनपछि विशेष महाधिवेशनको आवश्यकता, यसको वैधानिक प्रावधान, कांग्रेसले गर्नुपर्ने संकल्प, आत्मआलोचना, ऐतिहासिक विरासत र लोकतान्त्रिक निष्ठा, निरन्तरतामा नवीनता, उन्नत लोकतन्त्र र बहुलवादी समाजको विकाससँगै सुशासनका सन्दर्भमा प्रतिवेदनमा विवेचना गरिएको छ। यसै गरी नेपाली कांग्रेस केन्द्रीय कार्य समिति बैठक आज बस्ने भएको छ। कांग्रेस मुख्य सचिव कृष्ण प्रसाद पौडेलका अनुसार समसामयिक राजनीतिक विषयमा परामर्श गर्न बैठक बस्ने भएको जानकारी गराइएको छ। गोर्खापत्र दैनिकले खबर बनाएको छ। समानुपातिकमा दलहरूले बुझाएको उम्मेद्वारको बन्द सूचीबाट 17 दलबाट 85 जनाले नाम फिर्ता लिएका छन्। निर्वाचन आयोगले बन्द सूचीबाट नाम फिर्ता लिन सोमबार 28 पुसको समय निर्धारण गरेको थियो। आयोगमा राति अबेरसम्म नाम फिर्ता लिनेका बारेमा कर्मचारीले रुजू गर्ने क्रम जारी छ। बन्द सूचीमा नाम समावेश गरिएका व्यक्तिहरू आयोगमा स्वयं उपस्थित भएर नाम फिर्ता लिएका हुन्। धेरैजसो दलबाट समानुपातिकतर्फ उम्मेद्वार बनाइएका नाम फिर्ता लिएका छन्। सबैभन्दा बढ़ी जनमत पार्टीबाट 21 जनाले फिर्ता लिएका छन्। राप्रपाबाट 12, एमालेबाट 5, नेकपा र कांग्रेसबाट 2-2 जनाले नाम फिर्ता लिएका छन्। आयोगबाट राति अबेरसम्म रुजु भए अनुसार कांग्रेसबाट ध्रुवबहादुर मल्ल र सृजना मल्ल तथा एमालेबाट डुफबहादुर बास्तोला, हिरूसरा राणा, अम्सु सिंह, विजय सिंह लामा तामाङ र लालबहादुर रावले नाम फिर्ता लिनुभएको छ। यस्तै नेकपाबाट कमल राय यादव र अरविन्द दासले नाम फिर्ता लिनुभएको छ। रासोपाबाट सुनिता नेमाफुकी एकजनाको मात्र नाम अबेरसम्म रुजु भएको छ, जबकि उक्त पार्टीबाट एक दर्जनभन्दा बढ़ीले नाम फिर्ता लिने सार्वजनिक घोषणा गरिसकेका छन्। अरनिको पाडे, रामजी राम, टासी शेर्पा, त्रिशला गुरूङ, आसिफ शाह, सचिन ढकाल, महेन्द्र लावती, मिलन लिम्बू, सृजना ओली, मोहना अन्सारी, सजन विक र सुदेश गुरूङ लगायतले सार्वजनिक रूपमै समानुपातिक उम्मेद्वारको सूचीबाट नाम फिर्ताको घोषणा गर्नुभएको छ। समानुपातिक सूचीबाट 17 दलका 85 नाम फिर्ता, यो खबर कान्तिपुर दैनिकले अग्रपृष्ठमा छापेको छ। फागुन 21 नजिकिँदै गर्दा देशभर निर्वाचनको तयारी तीव्र बनेको छ। निर्वाचन आयोगले मतपत्र छपाई, मतदाता नामावली, अद्यावधिक सुरक्षा योजना, उम्मेद्वारी तालिका, सामग्री आपूर्ति र मतदाता शिक्षा सहित सम्पूर्ण तयारीलाई तीव्रता दिएको जनाएको छ। मौसम चिसिँदै जाँदा चुनावी सरगर्मी भने बढ़दो छ। आयोगभित्र कर्मचारीहरू मतपत्र छपाई र नामावली व्यवस्थापनमा व्यस्त छन्। आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले मतदाता नामावली छपाई भई जिल्लातर्फ पठाउने तयारी भइरहेको र मतपत्र छपाई तीव्र गतिमा अघि बढ़ेको जानकारी दिनुभयो। उहाँका अनुसार माघ 6 गते प्रत्यक्षतर्फ उम्मेद्वारी दर्ता हुने तालिका छ भने माघ 2 गतेदेखि निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आउनेछ। सामग्री व्यवस्थापन, सुरक्षा र अन्य व्यवस्थापनको तयारी अन्तिम चरणमा पुगेको आयोगले जनाएको छ। आयोगका अनुसार निर्वाचन पर्यवेक्षणका लागि अन्तर्राष्ट्रिय 440 संस्थालाई अनुमति दिएको छ। चुनावी सरगर्मी तातिँदै मतदातादेखि मतपत्रसम्म जो हो अन्नपूर्ण पोस्टको प्रसंग हो यो। यिनै विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका विविध प्रसंगसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। प्रविधिमा सहयोग गर्नुहुने शंकर भण्डारीलाई धेरै धन्यवाद दिँदै म श्रीया नेपाल पनि बिदा हुन्छु। यसपछि कार्यक्रम अन्तर्सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।